साठी। यसैबीच गिरिजाले अनसन गर्यो अनि छुट्यो। छुटेपछि राजासँग भेट्यो। अब हामीहरू छुट्ने भकत आउन थाल्यो। राजासँग गिरिजाले कुरा गर्दा एकदम राम्रो कुरा भयो। राजाले भनेछन्, बिपीलाई म बडो सम्मान पनि गर्छु र बिपीसँग म कुरा पनि गर्छु, तिमी गएर भनिदेऊ। एक दिन आउँछौ सुन्दरी जल जेलमा स्पेशल भेट। एक दिन मात्रै भेट्ने नियम थियो, ऊ त्यस बाहेकको दिनमा भेट्न आयो। आएर राजासँग मैले यसरी यसरी भनेको थिएँ भन्यो। मैले भने, ठिक छ, मलाई पनि भेट्न मन छ। यसरी त भएन हामीलाई थुनेर, गतिरोध जस्तो पनि भइसकेको छ र राजा पनि मलाई लाग्छ अगाडि बढ्ने अध्ययारो गोरिटोमा छन् र हामीहरू पनि अन्यलमा छौं। त्यसो हुनाले एउटा कुरो हुनुपर्छ जस्तो मलाई लागेको छ। तर म भेटे भने बिना शर्त भेट्ने छु। म कुनै शर्तै राख्दिन, शर्त राखेर म भेट्दिन। यो मान्ने भए भेट्छु, नभए भेट्दिन। मेरो कुरा उसले राजालाई भन्नेछ। राजाले भन्नेछन्, म पनि बिना शर्त भेट्छु। अब यहाँ ठूलो षड्यन्त्र हुन्छ हिन्दुस्तानको। राजाले के भनेका रहेछन् भने, मैले भनेको कुरा कतै नजाओस्। पछि राजाले भने, तिमीले मलाई दुईचोटि धोका दियौ। त्यस वखत प्रधानमन्त्री थियो सूर्यबहादुर थापा। उसको सूर्यबाबु र हिन्दुस्तानसँग कता कताको सम्पर्क रहेछ त्यो कुरा हामीलाई थाहा थिएन। प्रधानमन्त्रीलाई राजाले विश्वास गर्दैनन् भन्ने कुरा पनि देखिँदैन थियो। फेरि त्यस बेलामा त राजाबाटै नियुक्त हुन्थ्यो प्रधानमन्त्री, तसर्थ राजाको इच्छा नभई प्रधानमन्त्री लादिन सक्दैनथ्यो। ऊ राजाको विश्वास प्राप्त भएकोले प्रधानमन्त्री कायम थियो। ऊ के गर्दो रहेछ भने, राजाले गिरिजासँग के कुरा गरे भन्ने जान्न चाहन्थ्यो। गिरिजा हिँडडुल धेरै गर्ने मानिस, प्रधानमन्त्री के भएको हो, कसो हो, के माने हो भनेर सोधपुछ गर्ने। गिरिजाले, ठिकै भयो, किन तपाईँहरू सोध्नुहुन्छ भन्दो रहेछ। मैले बिबीसँग भेटे, सबै ठिकै छ, राम्रै छ भन्दो रहेछ गिरिजा। ऊ त खुलदुली परिरहेछ दिल्लीमा। राजाको बिपीसँग कुनै सम्झौता भयो कि के भयो, पत्ता लगाऊ वा बिगार भन्ने आउँदो होला। यहाँ सूर्यप्रसाद उपाध्यायको अत्यन्त नीच र गद्दारीको भूमिका भएको छ र सूर्यबहादुर थापाको पनि त्यस्तै भूमिका छ। र गिरिजालाई फेरि के भएछ भने, अब सबैसँग भेट्नै छोडिदिएछ। गिरिजाले त्यस वखत तीन चार पटक राजालाई भेटेको थियो। राजासँग ऊ बडो प्रभावित भएर आएको थियो। राजा पनि ऊसँग प्रभावित भएका थिए भनेर म कहाँ खबर थियो। फेरि गिरिजा म कहाँ घन्टौं कुरा गर्थ्यो, कोही बस्दैनथे। पहिले त जनरलहरू आएर बस्थे, त्यस वखतमा कोही आएर बस्दैनथे। म जे जे भएको कुरा गणेश भान्जीलाई भन्थे, अरूहरू छुटिसकेका थिए वा बाहिर अरू जेलमा थिए। यसै बीचमा यो हुनुभन्दा पहिले नै, मलाई लाग्छ एक वर्ष पहिले, सबैलाई त्यहाँबाट सारेको थियो। किसुनजीहरूलाई नखुपुराइदियो, कतिलाई छोड्यो, के गर्यो, अनि हामीहरू दुईजना मात्र त्यहाँ थियौं, म र गणेश मानजी। प्रधानमन्त्रीले गिरिजा राजा कहाँबाट आउने बित्तिकै गाडी पठाउने र खोज्दो रहेछ। ऊ भन्दो रहेछ उसलाई पनि गाह्रो परिरहेको छ। अनि गिरिजाले राजासँग भनेछ, होइन, मलाई प्रधानमन्त्रीले के भयो, कसो भयो, राम्रो भइरहेको छ न भनेर सोध्न खोज्छन्। मैले भने उनलाई, उनलाई पत्तारमा राखे हुन्छ। राजाले भनेछन्, प्रधानमन्त्रीलाई भने हुन्छ, अरू कसैले नभन्नु। अनि प्रधानमन्त्रीलाई भनेपछि त कुरा बिग्रिहाल्यो। के भएको रहेछ यसै बीचमा भने, जयप्रकाशजीले गिरिजालाई भनेका रहेछन्, तिमीले विनोबा भावेलाई पनि भेट। अब विनोबा भावे रक्सुल जाँदैछन् पदयात्रामा, तिमी पनि आउनु, भेट्नु र भन्नु आफ्ना कुराहरू। उनको पनि तिमीहरूले सहानुभूति लिनुपर्छ। फेरि उनी राजनीतिक व्यक्ति होइनन्, उनको नैतिक समर्थन तिमीलाई चाहिन्छ भनेका रहेछन्। त्यसो हुनाले विनोबासँग कुनै प्रकारको समर्थन लिनु राम्रो हुन्छ भन्ने जयप्रकाशजीको सल्लाहमा विनोबा रक्सुलमा आउँदा ऊ गएछ। अब गिरिजा के भन्छ भने, भारतीय राजदूत राजबहादुर पनि रक्सोल जाँदै रहेछ। गिरिजाले विनोबासँग भेटेर आउँदा त्यहाँ एउटा बंगला जस्तो रहेछ, त्यसको बरण्डामा राजबहादुरसँग भेट भयो। हम विनोबा भावे से मिल्ने आए थे, आज मिलकर हम लौट रहे हैं भन्ने कुरा गर्यो। अरू कुनै खास कुरा उसँग भएको थिएन। त्यसपछि ऊ फर्केर आयो अनि राजाले गिरिजालाई बोलाएर मारसँग छ्यासेछन्। गिरिजाले आफ्नो कुरा राखेपछि राजाको गलत फहमी कम भएको थियो। अब यता के हुँदो रहेछ भने, प्रधानमन्त्रीले सूर्यबाबुलाई भन्दा रहेछन्, सूर्यबाबुले भारतीय राजदूतावासमा भन्दा रहेछन् र भारतीय राजदूतले आफ्नो सूत्रबाट गिरिजाले भन्यो भनिकन राजा कहाँ कुरा पुर्याउँदो रहेछ। अनि कहाँ भन्यो भन्दा, रक्सौलमा मलाई सबै कुरा भन्यो भनिकन राजाले कुरा पुर्याउँदो रहेछ। राजाले एक दिन भेट्नको निम्ति सूर्यप्रसादलाई पनि लिएर आऊ भनेर गिरिजालाई भनेर पठाए। सूर्यप्रसाद पनि आउनुभयो मसँग भेट्न र आउँदाखेरि त्यही कुरा भयो मेलको। मलाई उहाँले त्यहाँ दुईचोटि भेट्नु भएको छ। भेटेर उनीहरू गए अनि मैले गणेश मान्जीलाई भने, सूर्यबाबु पर्नु भयो, अब बिग्रियो। गणेश मान्जीले त्यस वखत भन्नु भएन, तर पछि भन्नुभयो, मलाई तपाईँको त्यस पटकको त्यो भनाई पटक्क मन परेको थिएन। हामीलाई छोडाउन उनी यत्रो मेहनत गरिरहेका छन्, उनलाई तपाईँले अब आयो बिगार्यो भन्नुभयो। गणेश मानजी मसँग एकपटक भयानक रिसाउनु भएको थियो सूर्यबाबुको नियतमा शंका गर्यो भनेर। त्यसपछि पहिलो भेटको तीन चार दिनपछि फेरि सूर्यबाबु आउनुभयो। गिरिजा आयो। एकपटक गिरिजा आयो भारतीय राजदूतको एउटा चिठी लिएर र राजाको एउटा स्लिप थियो टाइप गरेको के कुरा गर्ने विषयको, भूमि सुधार इत्यादि विषयहरू थिए। बिपीको त्यस सम्बन्धमा के विचार छ बुझेर आऊ भनेको रहेछ। मैले भने पछि त्यो मनै कुरा गरिहाल्छु। राजाले भनेका रहेछन् मेरो र बिपीको कुरा भयो भने यही ठाउँमा यही म बोलाउँछु र यही बैठकमा कुरा गर्छु, कुरा मिल्यो भने छोडिदिन्छु, छोडे मात्र दिन्न, म सल्लाह गरेर काम गर्छु, कुरा मिलेन भने बस्छन्। त्यसै ताका गिरिजाकी दुलै सुषमा आगो लागेर मरेकी थिइन्। त्यस काण्डको वेदनालाई गिरिजा ध्यानै नदिएर यो सारा कुरा मिलाएर वार्ताको लागि लागिरहेको थियो र गिरिजाको महत्व त्यस वखतमा देखिएको थियो। गणेश मानजीले भन्नुभयो गिरिजा त्यत्रो कुशल वार्ताकार छ भन्ने मलाई थाहा थिएन, राजनीतिक रूपमा त्यति परिपक्व छ भन्ने लागेको थिएन। अनि त्यो चिठीको कुरा आयो, भारतीय राजदूतको चिठी। मैले भने त्यो चिठी किन लिएर आएको, म बन्दीले उसलाई चिठी लेख्ने होइन, फर्काइदिए यो चिठी। चिठी सिलबन्द थियो अनि उसले भने तपाईँले चिठी पढ्नमा के आपत्ति छ, फेरि मैले राजालाई पनि सोधेर यो चिठी ल्याएको छु। मलाई चित्त बुझ्यो र फेरि मलाई जिज्ञासा पनि थियो त्यस चिठीमा के छ भनेर। पहिले त मैले फर्काइदिए भनेको थिएँ तर त्यसपछि मैले लिएँ र पढेँ। त्यसमा के लेखेको थियो भने तपाईँका मित्रहरू कोसिसमा छन् तपाईँलाई छुटाउनको लागि, सुवर्णजीले पनि एउटा पहल गर्नुभएको छ, तपाईँले सुवर्णजीको लाइनलाई समर्थन नगर्ने जस्तो भन्नुभएको छ, त्यसले गर्दा अलिकति गाह्रो परिरहेको छ। सुवर्णजीको वक्तव्यका प्रति तपाईँको विचार जान्न पाए तपाईँका मित्रहरूलाई मद्दत हुने थियो। सुवर्णजीको वक्तव्य आउने बेलाकै यो कुरा थियो। त्यसभन्दा पहिले नै राजासँग गिरिजाको वार्ता सुरु भएको छ। राजालाई र मलाई भेटेपछि सुवर्णजीलाई गएर कलकत्तामा भेटेछ। राजासँग कुरा हुँदा सहमति भएको आधारमा सुवर्णजीले एउटा वक्तव्य दिने भएछ। हाम्रो सम्मान कायम रहने किसिमको वक्तव्यको एउटा मस्यौदा गिरिजाले गरेको रहेछ। राजाले हेरि समर्थन गरेका रहेछन्। ल, यसलाई सुवर्णले दिउन्, मलाई आपत्ति छैन भनेछन् राजाले। त्यो लिइकन ऊ कलकत्ता गएछ। सुवर्णजीले स्वीकार गर्नुहोस् भन्दा उहाँले समय माग्नु भएछ। उसले पर्खिनुपर्ने भएकोले ऊ फर्क्यो। सुवर्णजी दिल्लीतर्फ जानुभयो कि के गर्नुभयो, त्यस वक्तव्यलाई नरम पार्दा पार्दै झन् राजालाई अनुकूल हुने वक्तव्य आएको छ उहाँको। त्यस वक्तव्यको मस्यौदाको सम्बन्धमा राजासँग गिरिजाको कुरा हुँदा अब सुवर्णले त्यसभन्दा अनुकूल हुने वक्तव्यको मस्यौदा मलाई दिएका छन्, अब अघिका कुरा छोड भनेछन् राजाले। सुवर्णजीको त्यो वक्तव्य हेर्दा त हामीले समर्पण गरेका छौं जस्तो लाग्छ, सबै कुरा मान्ने सक्रिय नेतृत्वको जस्तो कुरा पनि छ क्यारे, र कम्युनिष्टहरूको हौवा पनि देखाएको छ क्यारे, क्रमिक विकासको कुरा पनि छ, तर राम्रो छैन त्यो वक्तव्य। यसको सम्बन्धमा गिरिजा बढी भन्न सक्छ, मैले डायरीमा पनि लेखेको छु केही कुराहरू। अनि गिरिजासँग सूर्यबाबु आउँदा मलाई लाग्यो अब कुरा बिग्रियो भन्ने। त्यसपछि दोस्रो पटक सूर्यबाबु आउनुभयो राजाको सक्रिय नेतृत्व मान्ने इत्यादि शर्तको सम्बन्धमा कुरा गर्न। मैले भने शर्त राखेर भेट्ने हो भने म भेट्दिन। एकपटक राजाले गिरिजा र सूर्यबाबुलाई एकै समयमा भेट्न बोलाएका थिए। गिरिजा जाँदा सूर्यबाबुलाई पर्खाइराखेको रहेछ। पहिले उनले गिरिजालाई नै भेटेछन् र पछि सूर्यप्रसादलाई गिरिजालाई राखेरै भेटेछन्। त्यसमा सूर्यबाबुले त्यही शर्त इत्यादिको कुरा गर्नुहुँदा गिरिजाले राजाकै सामुन्ने सूर्यबाबुलाई झापारेछ। त्यसै दरम्यान गिरिजाले मसँग कुरा गरिसकेपछि राजासँग भेटेछ। राजाले शर्तको कुरा गरे र सोधेछन् के भन्नुभयो तपाईँको दाजु बेपीले। गिरिजाले भनेछन् बिना शर्त भेट्ने हो भने भेट्छु, नत्र भेट्दैन। राजाले रिसाएर भनेछन् मैले 8 वर्ष राखेँ, 80 वर्ष पनि राख्न सक्छु, त्यसो भए ल त कुरा टुट्यो, अब अरू कुरा गर्नु पर्दैन, यही कुरा तपाईँले भनिदिए हुन्छ आफ्नो दाजुलाई। त्यसपछि गिरिजालाई परेशानी भयो। गिरिजालाई मेरो स्वास्थ्यको अवस्था खराब छ भन्ने थाहा भएकोले ऊ आत्तिएको थियो, आत्तिएर के गर्ने भन्ने चिन्तामा थियो। एकपटक तपाईँको दाजुलाई भेट्नुहोस् भने भनेका थिए राजाले। अब भेट्ने के काम छ र भनेको रहेछ गिरिजाले। तर सूर्यबाबुले गिरिजालाई सम्झाउनु भएछ यो अन्तिम हो, तपाईँ त्यति गएर भनिदिनुहोस्, किनभने तपाईँ एकपटक यस बहानाबाट भेट्न त पाउनुहुन्छ, अब त भेट्न पनि पाउनुहुने छैन, भेट्नुहोस्। तबसम्ममा मैले बसेर एउटा चिठी लेखेँ गिरिजालाई। मलाई थाहा थिएन गिरिजा भेट्न आउला भनेर। त्यो चिठी कुनै प्रकारले बाहिर पठाउला भन्ने लागेको थियो, तर गिरिजा आइपुगिहाल्यो। कसरी आइस् त भनेर मैले सोद्धा त्यही बतायो सूर्यबाबुले भन्नुभयो भनेर, नत्र त मैले भन्ठानेको थिएँ भेट्नमा अब कुनै अर्थ छैन भन्यो। अनि मैले भने मेरो भन्ने कुरा यही हो, मैले चिठी पनि लेखेको छु, लामो चिठी छ, भारतीय राजदूतलाई पनि धन्यवाद दिनु र भन्नु कि यो हाम्रो राजा र हाम्रो कुरा हो, यसमा तपाईँले मैत्रीपूर्ण अभिरुचि लिए पनि हामीहरू आफ्नो समाधान आफै खोजौँला, हाम्रो कुरामा धेरै अभिरुचि नलिनुहोस् र राजालाई भनिदिनु कि हामी एसएस कारणबाट सहमत हुन सकेनौं। मैले त्यो चिठी राम्रो लेखेको थिएँ, गिरिजालाई दिएँ। गिरिजा त गहभरि गरेर अब त भेट हुँदैन भनेर गयो। तर राजाले फेरि बोलाएछन् र भनेछन्, के भयो त तपाईँको दाजुको प्रतिक्रिया के भयो त? गिरिजाले यी चिठी छ, मलाई चिठी लेख्नु भएको छ भनेर भनेछ। हेरौँ म चिठी हेर्न सक्छु भनेर राजाले सोधेछन्। गिरिजाले मेरो चिठी दियो, चिठी फेरि पढे फेरि पढे अनि भनेछन्, मलाई दिन्छौ म कपी गरेर तिमीलाई फर्काइदिन्छु भनेर लिएछन्। त्यस्तो त्यो चिठी थियो मेरो। त्यसपछि के भयो, राजासँग गिरिजाको वार्ता भङ्ग भयो। गिरिजा परेशान भएर जयप्रकाशजी कहाँ पुग्यो। जयप्रकाशजीले भनेछन्, अब बिपीका मित्र र नातेदारहरूले मुटु दरो पार्नु पर्यो, मर्न पनि सक्दछन् उनी, देशको निम्ति आदर्शको निम्ति बलिदान हुन थालेका छन्, अब हामीले आफ्नो मुटु दरो पार्नुपर्छ। त्यस्तो अवस्था भइसकेको थियो। त्यसपछि एक दिन त अचानक सूर्यबाबु आउनुभयो। सूर्यबाबु मात्रै आउनुभयो सुशीलालाई लिएर। म छक्क परे। राजाले भनेरे सूर्यबाबुले भनेको कि सुशीलाजीले पनि मलाई आश्वासन दिए पुग्छ, किनभने सुशीलाजीमाथि मेरो विश्वास छ। मस्यौदा उहाँले लिएर आउनु भएको थियो। मस्यौदाका धेरै प्रतिलिपिहरू पनि गरेर ल्याएको थियो, टाइप गरेको थियो, मैले पढे। त्यसमा अलिकति सच्याउने कोसिस गर्दै हुनुहुन्थ्यो। मैले भने, अह मलाई जे गर्नु छ म गरिहाल्छु नि। त्यसलाई अलिकति सच्याएँ पनि मैले। अब त्यो मेरो गल्ती होस् अथवा जे होस् त्यो गरेँ। त्यही दिन बेलुका जनरल आयो र मलाई चाबेलमा लिएर आयो, मलाई र गणेश मान्झीलाई सँगै लिएर आयो। यहाँ चाबेलमा मान्छेहरूको टनाटन हुल थियो, त्यस बेलाका सबै अखबारवालाहरू थिए। मलाई जनरलले लिन आएपछि मैले कहाँ जाने भनेर जनरललाई सोधेको थिएँ। उसले बताएन केही। मैले भने, लुगाहरू त लगाऊ। जाडोको दिन थियो, अक्टोबर वा नोभेम्बरको दिन थियो, ओभरकोट थियो मसँग, मैले ओभरकोट लगाएँ। गणेश मान्झीले त त्यति पनि लगाउनु भएको थिएन, हिँडिहाल्नु भयो। चाबेलमा आएपछि जनरलले भन्यो, तपाईँको भाइको घरमा हिँड्नु पर्यो। मैले भने, कहाँ छ भाइको घर? उसले सोध्यो, चिनेको छैन र? मैले भने, मैले देखेको छैन, पहिले भनेको थिएन मलाई। उसले छुट्नु भयो भनेन। मैले भने, मेरो छुटकारा आदेश खोइ। तबसम्ममा एलिजाबेथ हली दौड्दै आई र भनी, हेलो कोइराला, स्वागत छ घरमा, तपाईँलाई अब के भन्नु छ? मैले भने, मेरो छुटकारा नभएसम्म म कुनै वक्तव्य दिन्न। त्यस जनरललाई छुटकारा गर्ने कुनै आदेश रहेनछ, पुर्याउन मात्रै भनेको रहेछ, छोडिदिनु भनेको रहेनछ। म पनि बसिरहेको छु जीपमा। म यो कुरा पार्न चाहन्नथेँ कि म वक्तव्य दिएर छुटेको हुँ। छुटे पनि त म आफ्नो मन बमोजिम गर्न स्वतन्त्र हुन्थेँ। थुनामा रहँदै म सुवर्णजीको वक्तव्यको समर्थन गर्न सक्दिनँ थिएँ। छुटेपछि त गर्ने नगर्ने मेरो स्वतन्त्रता हुन्थ्यो। मलाई लाग्छ त्यो मैले ठिकै गरेको थिएँ। जनरलले कहाँ कसलाई फोन गर्यो र भन्यो, अब तपाईँ छुट्नु भयो। अनि छुटकारा भएपछि मेरो वक्तव्य आएको छ। त्यहाँ पुलिसहरूलाई पर राखिराखेको थियो। वक्तव्य खराब आयो भने फेरि पक्रन्छ भन्ने भान पारेको थियो। त्यसो हुने थिएन भन्ने मलाई लागेको थियो, तर सूर्यबाबु र अरूहरूले त्यस्तै अड्कल काटेका थिए। सूर्यबाबुले एउटा वक्तव्य तयार पारेर ल्याउनु भएको थियो। त्यसमा दस्तखत गर्ने कुरा भयो, प्रेसवालाहरू पर्खिरहेका थिए। मैले आफैले बसिकन एउटा वक्तव्य तयार पारे। प्रचार के गरिदिएका थिए भने, सूर्यबाबुले वक्तव्य तयार पारेको हुनुहुन्थ्यो। त्यस्तो भएको भए त्यहाँ एक घन्टा म किन लगाउँथेँ वक्तव्य दिन? त्यहाँ करिब डेढ घन्टा पर्खेका छन् प्रेसवालाहरू। उहाँले एउटा मस्यौदा गर्नुभएको थियो जसलाई मैले हुँदैन भने। त्यसपछि मैले आफै मस्यौदा गरेँ र त्यसलाई सूर्यबाबुको सेक्रेटरीले टाइप गरेको थियो। त्यो मेरो आफैले तयार गरेको वक्तव्य थियो। त्यस बेलामा मेरो छुटकारा र वक्तव्यको कुरामा सुशीलाजी र गणेश मान्झीको बीचमा अलिक कडा भनाभन पनि भएको छ। सुशीलाले भनी, वक्तव्य दिनमा के हर्ज छ? गणेश मान्झीको कुरामा उत्तेजित भएर उसले भनी, म कातर भएकी छैन र तपाईँ भन्दा मेरो दुलाले कति त्याग गर्नुभयो म भन्दिनँ, तर यो वक्तव्य दिनमा के हर्ज छ? त्यसमा तपाईँको प्रतिष्ठाको कुरा के आउँछ? गणेश मान्झीले के भन्नुभयो भने, मैले अहिले वक्तव्य दिएँ भने के असर पर्छ भने हामी वक्तव्य दिएर छुटेका हौं। उहाँले त्यस बेला वक्तव्य दिनु भएन, भोलिपल्ट दिनुभयो। आफ्नो वक्तव्यमा उहाँले भन्नुभयो, मेरो नेताले भनेको म मान्छु। तर जे होस्, उहाँलाई त लागेन नि वक्तव्य नदिएको हुनाले। त्यसो हुनाले वक्तव्य नदिएको भए हामीलाई फेरि थुन्ने थिए भन्ने होइन, त्यो हामीलाई सूर्यबाबुले घुँडा टेकाउन खोज्नु भएको थियो। हामीलाई झन लतार्ने कोसिस उहाँले गर्नुभएको थियो। जुन वक्तव्य हामीले दियौं त्यसको क्रियाशील अंश के थियो भने, सुवर्णजीको वक्तव्यलाई एउटा साथी र उत्तरदायित्व लिई काम गरेको व्यक्तिले दिएको हुनाले र पार्टीको एउटा अनुशासित सदस्य हुनाले म त्यसलाई समर्थन गर्दछु भन्ने आशयको थियो। त्यसमा अलिकति ठाउँ राखेको छ। मैले अरू कुरो पनि भनेको छु। मैले डाक्टरहरूलाई धन्यवाद दिएको छु, मिलिट्रीहरूलाई धन्यवाद दिएको छु र अहिले बेलामा एउटा समझदारी हुनुपर्ने पनि भनेको छु। म यो भन्न चाहन्न कि मैले सुवर्णजीको वक्तव्यलाई समर्थन गरेको थिइनँ, तर त्यो वक्तव्य मेरो छुटकाराको आधार भने थिएन। त्यसमा केहीले भनेका छन् त्यो पहिलेदेखि नै तयार भइसकेको कुरा थियो। टाइम्स अफ इन्डियाको त्रिभुवन नाथले समाचार प्रेषित गरेको थियो, यसमा भएका षड्यन्त्रहरू र पर्दा पछाडि सूर्यबाबुको ठूलो भूमिका थियो भन्ने। म छुटेको भोलिपल्टै राजा बाहिर जानेवाला थिए इङ्ल्यान्ड इलाजको लागि। म पनि पछिपल्ट जानेवाला थिएँ। मैले बिहान टेलिफोन गरेँ प्रधानमन्त्री मार्फत राजा कहाँ, भेट्न चाहन्छु भने। त्यो पनि मेरो गल्ती थियो। मैले सिधै राजासँग सम्पर्क गर्नुपर्ने रहेछ। गिरिजासँग कुरा गर्दा राजाले एउटा शर्त लगाएका थिए। राजाको भनाइ थियो छुटेको एक वर्षसम्म बिपीले चुप लागेर बसुन्, त्यसपछि मैले उनले भनेको सबै थोक गर्छु, एक वर्षसम्म केही नगरून्। उनले मसँग सम्झौता भएर सबै कुरा गइरहेको जस्तो उनी देखाउन चाहँदैनथे। जब गिरिजासँग उनको वार्ता भङ्ग भयो त्यसका साथसाथै यो कुरा पनि कायम रहेन। म त्यसपछि राजासँगको त्यस्तो कुनै समझदारीमा थिइनँ। 61 छुटकारापछि जब राजालाई भेट्छु भने प्रधानमन्त्रीले के खबर पठाए भने राजाले भनेका छन् जाने तर्खरमा छु, प्याकिङ गर्नुपर्ने र उनलाई पनि इलाजको निम्ति जानु छ, त्यसो हुनाले पछि आएर भेटौँला। भोलिपल्ट राजा गए। सबैले अपेक्षा गरेका थिए कि राजालाई विदा गर्दा जाउँला। म गइन। मैले के ठाने भने राजाले मलाई भेट्न चाहँदैनन् भने उनलाई एयरपोर्टमा भेट्न गएर म अप्ठ्यारो पार्न चाहन्न। राजाले आउला भन्ने अपेक्षा गरेका रहेछन्, पछि मलाई अरूहरूले भन्थे। राजा बडो साधारण तरिकाबाट गएका थिए। कमर्सियल फ्लाइटमा 8 सिटहरू रिजर्भ गरेका थिए। छुटेको भोलिपल्ट मैले भेटघाट गरेँ साथीहरूसँग। पर्सिपल्ट म पनि यहाँबाट गएँ कलकत्ता। सुवर्णजी त्यहीँ हुनुहुन्थ्यो। कलकत्ता जाँदा विराटनगरमा प्लेन रुकेको थियो। म त्यहाँ रुक्ने अवस्थामा थिइनँ। मेरो अवस्था ठिक थिएन। इलाजको लागि मैले बाहिर जान जरुरी भएको थियो। म इलाजको लागि कलकत्ता भएर बम्बई जाँदै थिएँ। एउटा सानो अपरेसन भएको थियो र त्यसबाट एउटा सानो गिर्खा निस्क्यो। क्यान्सर हस्पिटलमा पनि गएँ, तर अपरेसन बीच क्यान्डी हस्पिटलमा भएको थियो। बिस्तारै बिस्तारै निको भए। म हिन्दुस्तानमा गएपछि जयप्रकाशजीसँग मेरो भेट भयो। त्यस अवधिमा म खुब खुपेँ। महाराष्ट्र गएँ, गोवा गएँ, कोल्हापुर गएँ, सबतिर गएँ। घुमेर आउँदा महाराज धीराज पनि फर्केर आएका थिए बम्बई। म महाराजा धीराजलाई स्वागत गर्न गएँ एयरपोर्टमा। एयर इन्डियाको फ्लाइटबाट रोम भएर आएका थिए। मेरो जाने मन थिएन, तर सबले सल्लाह दिए। गएको राम्रो भयो जस्तो लाग्छ। मेरो तर्फबाट पनि एउटा सङ्केत भयो। राजाले त्यस सङ्केतलाई फर्काएनन्। म र सुशीला गएका थियौँ। त्यहाँ भारत सरकारको तर्फबाट मलाई बस्ने राम्रो प्रबन्ध गरेका थिए। राजा ओर्लने बित्तिकै सबभन्दा पहिले स्वागत गर्यो गभर्नरले र अनि मुख्यमन्त्रीले। त्यसपछि सुशीला र मैले स्वागत गर्यौं। राजालाई मैले प्रणाम गरेँ। पहिले उनले नदेखे जस्तो गरे, पछि फर्केर आएर कस्तो छ भनेर सोधे। मैले ठिक छ भने। मैले अखबारमा पढे अपरेसन भएछ भनेर भने, तर अहिले ठिक छ भनेर सोधे। मलाई पनि राम्रो छ भने सुशीलाले। सुशीलासँग एक दुई कुरा अरू सोधेर जाउँ है भनेर गए। त्यहाँ त्यति मात्रै कुरा भयो। त्यसपछि मैले 10 बजेतिर फोन गरेँ। मिलिट्री सेक्रेटरीले कुरा गरे। सन एन्ड स्यान्स भन्ने त्यहाँ एउटा 5 तारे होटेल छ। राजा त्यहाँ बसेका थिए। मैले भने म राजासँग दर्शन गर्न चाहन्छु, म आज बिन्ती गरेर खबर पठाउँछु भनेको थियो। 1.5 घण्टापछि खबर के दिए भने महाराजा जहाजबाट हुकुम भयो, बिपी पनि ओखती गर्न आएको र म पनि अलिकति आराम गर्न आएको, यहाँ किन भेट्ने, पछि भेटौँला। मलाई त्यो मन परेन। त्यसबाट एउटा पृष्ठभूमि तयार हुन थाल्यो। बम्बईको इलाज इत्यादिको काम सकेर म गएँ, बनारस गएँ, पटना गएँ। सबै ठाउँहरूमा ठूला स्वागतहरू भए, नेपालीहरूद्वारा र भारतीयहरूद्वारा, खास गरेर विद्यार्थीहरूद्वारा। मैले आफ्ना विचारहरू भन्दै गएँ। पटनामा त झन् ठूलो स्वागत भयो मेरो। पटनाबाट म विराटनगर गएँ। त्यसपछि सार्वजनिक सभा भयो। सभामा मैले बोलेका कुराहरू त अखबारैमा निस्किसकेका छन्। मैले के बोलेँ भनेर, मैले भनेको थिएँ राजा र प्रजा मिल्नुपर्छ। म यस्तो ठाउँमा राजालाई उभ्याउन चाहन्छु जुन ठाउँमा म पनि उभिएको छु, त्यसो हुनाले त्यस्तो व्यवस्था हुनु पर्यो। यहाँ काठमाडौँमा त्यसको तीव्र प्रतिक्रिया भयो। राजासँग आफूलाई उभ्याउन खोज्ने भनेर मेरो विरोध गरे। मैले त्यहाँ अर्को कुरा पनि भनेको छु, यो 2017 सालको काण्ड राजा र प्रजालाई अलग गर्ने काण्ड हो। यो जनहितको लागि भनिएको छ, तर जनताको अधिकार खोसेर कसरी जनहित हुन सक्छ त्यो म बुझ्न सक्दिनँ। अहिलेको संविधानको बारेमा पनि म बोलेको छु। संविधान धेरै महत्वको कुरो होइन, के लेखिएको छ संविधानमा त्यो महत्वपूर्ण होइन, त्यसको भावना महत्वपूर्ण हुन्छ भनेको छु मैले। महत्वपूर्ण कुरा के भएको छ भने मेरा ती भाषणहरूको विरुद्धमा भयानक ठूलो प्रतिक्रिया सिर्जना गराइयो काठमाडौँमा। अखबारहरूमा धुवाधार विरोध चलिरहेको छ। मैले भने स्वदेश भनेको राष्ट्र भनेको जनता हो, माटो होइन। अचेल त अलि फरक ढंगले भन्दछु। त्यसबेला भनेको थिएँ नदी नाला यी सबै केही कुरा होइनन्, जनता हो राष्ट्र भनेको। कुनै चमत्कारद्वारा नेपालबाट मान्छेहरू लोप भए भने नेपाल रहँदैन। राष्ट्र भनेको कुनै भौगोलिक इकाइ होइन, जनप्रिय इकाइ हो भनेर मैले भनेकोमा प्रधानमन्त्री थापाले जवाब दिएको छ। राष्ट्र भनेको नदी हो, पहाड हो इत्यादि। मलाई लाग्छ सूर्यबाबुले आफ्नो जीवनको पहिलो र अन्तिम पटक आफ्नो अग्रसरतामा भोपा बजाएर मिटिङ हुन्छ बसन्तपुरमा भनेर मिटिङ गर्नुभयो। मैले बुझिराखेको थिइनँ के भइरहेको थियो, किन यसो भइरहेको छ भनेर। आजकल पो यी कुराहरू धेरै बुझ्न लागेको छु। मलाई लाग्दथ्यो राजाले यसो गर्न लगाए, मलाई लाग्दैन थियो कि अरूहरूले यसो गर्न लगाउँछन्। मैले आफ्नो कार्यकर्ताहरूलाई भेटेँ, उनीहरूको उत्साह देखेँ, जनताको उत्साह देखेँ। मलाई लाग्यो परिस्थिति हाम्रो धेरै अनुकूल छ र राजाको त्यस्तो प्रतिक्रिया म बुझ्न सकिराखेको थिइनँ। मैले गिरिजालाई काठमाडौँ पठाएँ, के हो बुझेर आइज त भनेर। गिरिजाले गल्ती के गर्यो भने राजासँग नभेटेर प्रधानमन्त्रीसँग भेट्यो। राजाले भेटेनन्, प्रधानमन्त्रीसँग भेट्नु पर्यो। प्रधानमन्त्रीले भन्यो राजा जागेका छन्। त्यस्तो कुरा पनि बोल्ने हो, एकदम जागेर बसेका छन्। फेरि समातिनुहुन्छ क्या अरे तपाईँको दाजु। अनि ऊ दौड्दै आयो, मलाई अब समात्छन् भन्ने त्यसलाई त्यो लागेछ। मैले के देखिरहेको थिएँ भने यत्रो उत्साह छ जनतामा, हाम्रो प्रति यस्तो आस्था छ, कार्यकर्ताहरूमा यस्तो उत्साह छ, आस्था छ भने अहिले यो जुन नकारात्मक प्रवृत्ति लिएका छन् राजाले, यस्तो स्थितिमा मैले जेल जानु उचित छैन, बरु यस परिस्थितिलाई क्रान्तिकारी बिन्दुमा पुर्याउनु पर्छ भनेर मैले नेपाल छाड्ने निर्णय गरेँ। हिन्दुस्तान जाने निर्णय मेरो थियो, पुरा मेरो। मैले जनतामा जुन उत्साहको लहर देखेको थिएँ, म थुन्निए भने फेरि एउटा शून्यता हुन्छ। नेतृत्व, दृश्य नेतृत्व जनतालाई प्राप्त भइरहनु पर्दछ। सम्पर्क, दृश्य सम्पर्कमा नेतृत्व प्रदान भइरहनु पर्दछ। त्यो मेरो सिद्धान्त पनि हो। मलाई लाग्छ अब त्यो मैले नै बुझ्न गल्ती गरेँ परिस्थितिलाई। तर साथै त्यसो नगरेको भए पनि, हिन्दुस्तान नगएको भए पनि, यो अवस्था हामीले पार नगरेको भए, मलाई लाग्दैन हाम्रो यो आयाम विकसित हुन्थ्यो, क्रान्तिकारी आयाम। यहाँ बसेको भए हामी के गर्थ्यौँ होला? त्यही टङ्कप्रसादहरू जस्तै वक्तव्य दिने, कहिले केही भन्ने, त्यति मात्रै हुन्थ्यो। अरू परिस्थितिहरू समान रहेको भए, हाम्रो अनुकूल अरू परिस्थितिहरू रहेको भए, त्यो निर्णय गल्ती मानिन्थ्यो। राजाबाट कुनै अनुकूल कुरा हुने जस्तो मलाई थाहा लागेको भए त्यो गल्ती भनिन्थ्यो। होइन, राजा हटमा रहेको खण्डमा मैले या त जेलमा बस्नु पर्थ्यो या व्यवस्थामा संलग्न हुनु पर्थ्यो। कसैले यो भन्न सक्छ कि मैले फेरि जेलमा नै जानु पर्थ्यो, तर त्यो गरेको भए मेरो राजनीतिमा यो आयाम थपिने थिएन। यो मलाई लागेको कुरा हो। हिन्दुस्तानलाई यो देखाउने कि म तिमीहरूको नियन्त्रणमा नबसेर पनि संगठन गर्न सक्छु, त्यो आयाम थपियो। र राजासँग पनि यसै गरी नियन्त्रणमा नरहेर निर्णय लिने आयाम थपिएको छ। मलाई सोध्दछन् यो कुरा, तर हामीहरूले त्यस अवस्थालाई पार नगरेको भए, 7 वर्ष हिन्दुस्तानमा बसेर संगठन नगरेको भए, क्रान्ति नगरेको भए, हिन्दुस्तानमा निर्भर नभएर सुवर्णजी जस्तो नभएर नगरेको भए, हामीहरूको आयाम अलिक कम हुने थियो, कमजोर हुने थियो, जेलमा बसिरहनु पर्थ्यो र यहाँ जेलमा बसेर केही माने हुने थिएन जस्तो लाग्छ। हामी हिन्दुस्तानबाट जुन परिस्थितिमा जे भनेर जसरी फर्क्यौं त्यसको असर छ। 7 वर्ष जेल बसेर फेरि छुटेको भए पनि त्यही अघि छुटेको बेला जस्तै हुन्थ्यो होला। तर हिन्दुस्तान गएपछि त्यत्रा काण्डहरू गरेर फर्केर आउँदा मलाई लाग्छ एउटा आयाम विस्तारित भयो। हिन्दुस्तान जाने अरू कुनै कारण थिएन। अनि गिरिजा आयो काठमाडौँबाट बिहानको प्लेनमा, तत्काल गाडी लियौं। त्यही दिन हामी दिउँसो हिँड्यौं, भरे राति पटना आयौं। पटनामा 1-2 दिन बसेर बनारस, बनारस आएपछि त त्यो गल्ती भइहाल्यो। 62। मलाई यसै बीचमा 2 घटना भन्न मन लागेको छ। त्यसले सामन्ती चरित्र र औद्योगिक उदार बुर्जुवाको बीचको अन्तरलाई स्पष्ट गर्छ। सामन्ती औद्योगिक चरित्र भएको सोभियत संघ र चीन एवं औद्योगिक उदार बुर्जुवा चरित्र भएको अमेरिका र बेलायतका व्यवहारहरूमा भएका भिन्नतालाई यी घटनाहरूबाट बुझ्न सकिन्छ। सोभियत संघ यद्यपि औद्योगिक राष्ट्र हो, त्यसको चरित्र सामन्ती नै छ। मेरो जानकारीमा यो भेद प्रदर्शित गर्ने 2 घटनाहरू छन्। राजा मेरो पालोमा एकचोटि अमेरिकाको राजकीय भ्रमणमा गएका छन् र अर्कोचोटि बेलायतको भ्रमणमा गएका छन्। सोभियत संघ म प्रधानमन्त्री हुनुभन्दा पहिले नै गइसकेका थिए। उनी अमेरिका जाने बखतमा अमेरिकी राजदूत भर्खर भर्खर यहाँ नियुक्त भएको थियो। त्यसभन्दा अघि दिल्ली स्थित राजदूतले नै यहाँको काम हेर्थ्यो र यहाँ राजदूतावास खुलेको थिएन, मेरो समयमा खुल्यो। अमेरिकी राजदूतलाई यहाँको दरबारको चालचलन केही थाहा थिएन। त्यो राजदूत स्टेभेन्स भन्ने मलाई बडो असल लाग्थ्यो। दरबारका मान्छेहरू योसँग सहयोग गर्दैनथे। म दरबारका मान्छेहरूसँग भन्थे, उनीहरूसँग सहयोग गर। जस्तो राजा अमेरिकाको राजकीय यात्रामा जाने भए, राजकीय यात्रामा जाँदा कहाँ कहाँ राजालाई जाने मन छ, के हेर्ने मन छ, त्यो उसले जान्नु पर्थ्यो। उनीहरूले आफ्नो मनले बनाइदिएर त हुँदैनथ्यो, छलफल हुँदैनथ्यो। अनि त्यो मसँग सोध्थ्यो। मैले भने, राम्रो कुरा त के हुन्छ भने तिमी नै राजासँग भेटिकन मिलाऊ त्यसलाई। राजासँग त्यसले भेट्न सकेन, कत्रो गाह्रो पर्यो। कत्रो गाह्रो पर्यो भने त्यसले बल्ल तल्ल राजासँग भेट्न पायो। अरू कुरा त सबै सुल्झ्यो, एउटा समस्या बाँकी रह्यो। त्यो के भने, राजालाई स्वागत गर्न आइजनहावरले एयरपोर्टमा आउनुपर्छ। सामान्यतया ऊ एयरपोर्टमा कम्ती जान्थ्यो। व्हाइट हाउसको चौरमा ऊ स्वागत गर्थ्यो र धेरै जस्तो राष्ट्र अध्यक्षहरूलाई उसले त्यसै गरी नै स्वागत गरेको थियो। त्यस कुराको आग्रह भयो यताबाट, र मैले पनि भने कि राजा जस्तो राष्ट्र अध्यक्षलाई एयरपोर्टमा नै स्वागत गर्नु बेस हुन्छ। उसले के भन्यो भने, आइजनहावरलाई स्ट्रोक भइसकेको छ, जाडोको बखत छ, स्वागत गर्न टोपी खोलेर जानुपर्छ। त्यो उसलाई बडो अप्ठ्यारो पर्न सक्दछ। जसकारण मात्रै हो कुनै असम्मान गर्नलाई व्हाइट हाउसको चौरमा स्वागत गर्ने कुरा गरेको होइन भनेर स्पष्टीकरण दियो। मैले यो स्पष्टीकरण राजालाई पनि बताऊ भने, किनभने त्यसमा म धेरै हस्तक्षेप गर्न चाहिरहेको थिइनँ। यस विषयमा कुरा भएछ उनीहरूसँग, र पछि आइजनहावर एयरपोर्टमा नै स्वागत गर्न आयो। जाडो असाध्य थियो, बल्ल तल्ल ऊ आएछ। उसको समस्या थियो जाडोमा स्ट्रोक हुने डर, र पछि त उसलाई भयो पनि। सम्भवत त्यस जाडोले नै पछि त्यसलाई स्ट्रोक भयो। अर्को कुरा थियो राजालाई केही उपहार दिने। राष्ट्रपतिले अतिथि राष्ट्र अध्यक्षलाई कुनै उपहार दिने कुरा थियो। मसँग सल्लाह लियो के गर्ने हो भनेर। मैले भने, तिमीले राजासँग भेट्दाखेरि भन्न अप्ठ्यारो होला, त्यसो हुनाले दरबारका सचिवहरूसँग सोधेनौ? अह, मलाई तिमीले नै कुनै सल्लाह दिनु पर्यो भन्यो उसले। मैले भने, यो त तिमीले तय गर्ने कुरा हो, तर तिमीलाई राजा रुस जाँदा दिएको उपहार थाहा होला। उनीहरूले त राजालाई एउटा इल्युसन प्लेन दिएका थिए उपहारमा। तिमीलाई निर्णय गर्न त्यो एउटा आधार हुन सक्दछ। उसले भन्यो, हामी उपहार दिने कुरामा उनीहरू जति धनी छैनौ, अनि उनीहरूले कुनै साधारण तर कलात्मक महत्वको कुनै उपहार दिएछन्। एउटा औद्योगिक उदार बुर्जुवा समाजले दिन सक्ने स्वागत सत्कार र उपहारको यो दृष्टान्त थियो। 63. बनारस पुगेर मलाई के लाग्यो भने, नेपालमा सुवर्णजीले जब बन्दुक उठाउनु भयो, दुईवटा खामी त्यसमा थियो। एउटा, त्यो पूर्णत हिन्दुस्तानमा निर्भर थियो, भारतीय रणनीतिसँग गाभिएको थियो, भारतको नेपाल सम्बन्धी रणनीतिको त्यो अङ्ग भएको थियो। मलाई के लाग्यो भने, भारतलाई पनि हाम्रो खाँचो परेकोले हामी एक दोस्रामाथि निर्भर छौं। त्यसरी पूरै भारतमाथि निर्भर रहनुपर्ने खण्ड छैन। एउटा त्यो मेरो मौलिक अनुमान थियो। अर्को मेरो आधारभूत अनुमान के थियो भने, जनतामा क्रान्तिकारी उत्ताप छ, र एउटा दृढ निश्चय सानो समूहले क्रान्तिकारी कार्य गर्यो भने जनताको अपार समर्थन पाइन्छ। जनता परिवर्तन चाहन्छ तर डराएको छ। एउटा दृढ निश्चय, आतंकवादी होइन क्रान्तिकारी समूहले त्यसको नेतृत्व लिन सक्दछ। मैले आतंक र क्रान्तिमा भेद गरेको छु। नक्सलवादीहरूसँग मेरो मतभेद मुख्यत यसैमा छ। जनक्रान्तिको लागि पहिलो प्रहार क्रान्तिकारी आन्दोलनले गर्छ, त्यसपछि जनता सहभागी हुन्छ, उठ्छ। मेरो ती दुईटा अनुमानहरू थिए। मैले सशस्त्र क्रान्तिको आह्वान गइसकेपछि 1-1.5-2 हजार मान्छेको लागि अलिकति हतियार चाहिएको थियो। मलाई मुलुक बाहिर बस्ने इच्छा थिएन। सुवर्णजीले बाहिर बसेर गर्नुभयो, त्यसो हुनाले त्यसमा त्यो परनिर्भरताको कमजोरी आयो। हतियार उपलब्ध भयो र हामीले देशभित्रै केन्द्र बनाएर गर्यौं भने सरकारले हाम्रो मुकाबिला गर्न सक्दैन भन्ने मेरो धारणा थियो। त्यसका अरू के अन्तर्राष्ट्रिय दुष्परिणामहरू हुन्थे त्यसबेला म त्यति जागरूक नहोला, तर ती कुराहरू मलाई लाग्दथ्यो। त्यसपछि मैले इन्दिरा गान्धीसँग कुरा गरेँ। हिन्दुस्तानमा मैले 7 वर्ष बस्दा इन्दिरा गान्धीले मसँग एकचोटि भेटेकी छिन्। इन्दिरा गान्धी आफ्नो चरम उत्कर्षमा थिइन्। 1968 उनले पुराना सबै नेताहरूलाई पार्टीबाट निकालेकी थिइन्। उनीसँग भेट हुँदा मैले भने, तपाईँले मलाई मदत गर्नु पर्यो। के, कस्तो मदत भनेर सोधिन्। मलाई उनीहरू बडो सम्मान गर्थे। दिल्लीमा जाँदाखेरि सारा इन्तजाम उनीहरू नै गर्थे। उनीहरूले मलाई अतिथि सरह राख्थे। एउटा भूतपूर्व प्रधानमन्त्री आउँदा जस्तो व्यवहार हुनुपर्ने त्यस्तो गर्दथे। मलाई, सुशीलालाई र जो मसँग गएका हुन्थे उनीहरूको बस्ने इन्तजाम उनीहरू नै गर्थे। मलाई 1 करोड रुपियाँ चाहियो र अलिकति हतियारहरू चाहियो भनेर मैले भने। म नेपालमा क्रान्तिको लागि परिपक्व परिस्थिति देख्दछु भनेर मैले भन्दा त्यो कुनै समस्या होइन भनेर उनले भनिन्। तपाईँ आफ्नो संगठन बनाउनुहोस्, म त्यो तपाईँलाई इन्तजाम गरिदिन्छु भनेर उनले भनिन्। मेरो सिद्धान्त के छ भने क्रान्तिकारीले क्रान्ति गर्ने हो भने कसैसँग पैसा लिनमा केही आपत्ति छैन, शर्त मानेर लिनु हुँदैन, बिना शर्त आउँछ भने लिए हुन्छ। मलाई के लाग्थ्यो भने नेपालको चीन समर्थक र भारत विरोधी रवैयाले गर्दा भारतलाई पनि एउटा परिस्थितिमा उपयोग गर्न सकिन्छ जो रूसमा लेनिनले जर्मनीलाई गरेको थियो। यसमा मेरो शर्त यो छ, मेरो यो काम गर, म तिमीलाई यसो गर्छु भनेर इन्दिरा गान्धीले भनिनन्। त्यस वखतको उनको विदेश मन्त्री थियो दिनेश सिंह। तर इन्दिरा गान्धीले के भनिन् भने यस विषयमा तपाईँ अरू कसैसँग कुरा नगर्नुहोस्, मेरा मन्त्रीहरू वा काओ रहको मुख्य व्यक्तिसँग पनि कुरा नगर्नुहोला। मैले काओलाई चिनेको पनि थिइनँ। त्यसपछि काओ मसँग भेट्न आयो। टिएन कौलसँग मेरो पहिले जान पहिचान थियो। टिएन कौल, काओ र म धेरैचोटि भेट्थ्यौँ। उनीहरू म कहाँ पनि आउँथे, म पनि उनीहरू कहाँ जान्थे र त्यसरी हामी भेट्थ्यौँ। त्यसपछि म इङ्ल्यान्ड गएँ सोसलिस्ट इन्टरनेसनलका नेताहरूलाई भेट्न भनेर। इङ्ल्यान्डमा जाँदा हान्स जेन्सेक थियो सोसलिस्ट इन्टरनेसनलको सेक्रेटरी जेनरल। म बम्बईमा अस्पतालमा भर्ना हुँदा पनि त्यो आएको थियो मलाई हेर्न। आएर उसले भनेको थियो तपाईँ पनि आउनु सुधा। मैले भने तपाईँहरूसँग पनि मलाई धेरै कुरा गर्नु छ, उनीहरूबाट पनि मलाई मद्दत लिनु थियो, उनीहरूबाट केही मद्दत भयो भने झन विभिन्न सूत्रबाट विविधीकृत मद्दत हुन्थ्यो, राम्रो हुन्थ्यो। मैले हान्ससँग कुरा गरेँ। हान्सले के भन्यो भने म त एउटा सेक्रेटरी जेनरल हुँ, ब्युरोक्रेट हुँ, अफिसर जस्तो, यो त सरकारहरूले गर्न सक्ने कुरो हो। तपाईँको म सम्पर्क स्थापित गरिदिन्छु, तपाईँ समाजवादीहरूको सरकारहरू भएका मुलुकहरूको भ्रमण गर्नुहोस्, उनीहरूसँग कुरा गर्नुहोस्। स्विडेनले अलिकति चाख लिए जस्तो गर्यो, तर उनीहरूको एउटै समस्या थियो, त्यो मद्दत तपाईँसम्म कसरी पुर्याउने। भारतको मन्जुरी बिना त्यो गर्न सकिँदैन र भारतले मन्जुर गर्ने हो भने त्यो मद्दत भारतले नै गर्न सकिहाल्छ। उनीहरूको मुख्य सार यही थियो। मैले भने भारतको समर्थन, त्यसो भए यति सानो रकमको लागि हामीहरू कहाँ तपाईँले आइरहने कुरा छैन भने उनीहरूले। उनीहरूको तर्क चित्त बुझ्दो थियो। कूटनैतिक समर्थन जति चाहिने हो तपाईँलाई हामी त्यति दिन्छौँ भन्थे उनीहरू। त्यसपछि जब म उताबाट फर्केर आएँ इङ्ल्यान्ड र युरोपको भ्रमणपछि इजरायलको एउटा महत्त्वपूर्ण मानिससँग एउटा एयरपोर्टमा संयोग बस भेट भयो। त्यो मानिस अघि इजरायलको संसदको सदस्य पनि थियो, ब्यारेक्ट भन्ने। त्यसले मसँग गोप्य तवरले भेट्यो। एयरपोर्टको भिआइपी रूपमा भेट्यौं। मैले भने मेरो त यो समस्या छ। उसले पनि त्यही ठिक त्यही कुरा भन्यो। मदत त तपाईँहरूलाई हिन्दुस्तानको इजाजत बिना दिनै सक्दैनौ, र हिन्दुस्तानले इजाजत दिने हो भने त हाम्रो मदत चाहिँदै चाहिँदैन। त्यसरी मेरो त्यो भ्रमण पूरा भयो र म फर्केर आए। 64 एक दिन चक्रले भने एउटा हतियार डिलरले मसँग सम्पर्क गर्यो। अलिकति पिस्टलहरू दियो, 1.5 दर्जन जति कि कति, र ऊ भन्छ कि म हतियारहरू तिमीहरूलाई सप्लाई गर्छु, तिमीले पैसा ल्यायौ भने। मैले पिस्टल देखेँ, राम्रा जेक पिस्टलहरू। ऊ गोरा थियो, अमेरिकन जर्मन के थियो कुन्नी। हामीहरूलाई के लाग्यो भने यी हतियारका तस्करहरू हुन् र हतियारको तस्करी गर्दा होलान्। पैसा दिने हो भने उनीहरूले जुनसुकै किसिमका हतियारहरू जतिसुकै पनि दिन सक्थे। म पुग्नुभन्दा पहिले नै म पुग्दाखेरि के देख्दछु भने चक्रलाई उनीहरूले सम्पर्क गरेका रहेछन्। बनारसमा चक्र बस्थे यस्तो घरमा जहाँ हिप्पीहरू पनि बस्थे, गाँजा खाने। त्यही हिप्पीहरू जस्तो मध्ये एउटाले चक्रलाई सम्पर्क गरेछ। उनीहरू गाँजा खाने, एलएसडी लिने। म आउँदाखेरि गिर्जाले के भन्यो भने यहाँ त हतियारहरू पाइने रहेछ र तिनीहरूले 1 दर्जन रिभल्भर र पिस्टल अघि नै दिइसकेका रहेछन्। त्यो हाम्रो घरमा दिएर गए। भुक्तानी सान्दाजु आएपछि दिने भनेको छ। त्यो भएपछि म उत्साहित भएँ र तिनीहरूसँग मैले सम्पर्क गर्न थालेँ। मैले भने म उसैसँग सिधा सम्पर्क गर्छु। त्यो आयो, हिप्पी टाइपको मान्छे। मैले उसैसँग कुरा गरेँ। त्यो पछि आइजाइरहने, मलाई धेरै कुरा भन्यो त्यसले। उसले भन्यो म तपाईँलाई चाहिने तमाम हतियारहरू दिन सक्छु, तर तपाईँले मोल दिनुपर्छ। अहिले भुक्तान गर्न सक्नुहुन्न भने तपाईँले किस्ता गरेर भुक्तान गर्नुपर्छ। अलिकति त अहिले पनि दिनुपर्छ। अलिकति त मैले जहाँ तहीँ गरेर जहाँ तहीँ भेटेर पैसा पनि जम्मा गरिसकेको थिएँ। त्यहाँ अलिकति म झोक्यानमा परे जस्तो लाग्छ। वस्तुस्थितिको मूल्याङ्कनमा मेरो गल्ती भए जस्तो लाग्छ। मलाई पछि लाग्यो हतियारको अन्तर्राष्ट्रिय तस्कर त होइन त्यो, कसैको मान्छे होला, सरकारको मान्छे नभएर जसलाई पनि हतियार दिन सक्ने किसिमको हुन सक्छ। मैले उसलाई सोधेँ, कहाँबाट ल्याउँछौ यी हतियारहरू? उसले भन्यो, हामीहरूको ठूलो संगठन छ, केन्द्र छ जर्मनीमा। तपाईँले चेकोस्लोभाकियाको हतियार लिए पनि, पूर्वको हतियार लिए पनि, पश्चिमको हतियार लिए पनि हामीहरू दिन सक्छौ। उसले जो रिभल्भर दिएको थियो त्यो एकदम राम्रो फर्स्ट क्लास ज्याक रिभल्भर थियो। आजकल पो आतंकवादीहरूको कुरा सुन्दछु, तिनलाई हतियार दिनेले नै दिएको पनि हुन सक्दछ, हिन्दुस्तानको मान्छे पनि हुन सक्छ त्यो। मलाई आजकल हिन्दुस्तानकै मान्छे हो त्यो भन्ने लाग्छ, त्यो रहको मान्छे जस्तो लाग्छ। म इङ्ल्यान्ड जाँदाखेरि रहको मान्छेले मलाई भेटेको थियो। 65 इङ्ल्यान्ड जाँदाखेरिको कुरा भनौँ, म युरोप जान थाल्दाखेरिको कुरा भनौँ, म युरोप जान थाल्दा मलाई पासपोर्ट चाहियो, मलाई स्वास्थ्यको आधारमा पासपोर्ट देऊ भने। मेरो स्वास्थ्यको परीक्षण पनि गराउनु थियो, धेरैसँग मलाई भेट्नु पनि थियो। पासपोर्टको लागि पहिला मैले नेपालमा नै निवेदन पठाएँ, त्यसमा मलाई बडो नराम्रो किसिमको चिठी लेखिएको छ, त्यो प्रकाशित भइसकेको छ। त्यसपछि मैले जानु त कुनै पनि किसिमले थियो, त्यसो हुनाले मैले अन्तर्राष्ट्रिय नियम र प्रचलन मुताबिक कुनै पनि सरकारले बाहिर जाने राहदानी इन्कार गरिएको विदेशीलाई दिइने किसिमको राहदानीको लागि मैले हिन्दुस्तानमा निवेदन दिएँ। एउटा परिचय पत्र हुँदो रहेछ विदेशीले प्राप्त गर्न सक्ने, मसँग छ त्यो परिचय पत्र। त्यो यात्रा पत्र मात्र होइन, त्यसमा लेखेकै हुँदो रहेछ स्पेसल पासपोर्ट। त्यसले गर्दा मलाई यात्रा गर्न अत्यन्त गाह्रो परेको छ, जस्तो म इङ्ल्यान्ड जान थालेको जान पाइनँ। पहिले म जर्मनी गएँ, जर्मनीमा नेपालीलाई भिसा नचाहिने, भारतीयलाई पनि भिसा नचाहिने। फेरि जर्मनीमा सोसलिस्टहरूको सरकार छ, मेरा सब साथीहरू सरकारमा छन्। सोसलिस्ट इन्टरनेसनलको निम्तोमा म गइरहेको छु, त्यसो हुनाले त्यहाँ प्रवेश गर्न झन सजिलो छ भनेर म त्यहाँ गएँ। गएको त फ्रेङ्कफर्टबाट मलाई बाहिर जान दिँदैन। मैले भने, मलाई त तिमीहरूले सोध्नै पनि होइन, जुनसुकै दृष्टिबाट पनि मलाई रोक्न मिल्दैन, किनभने एक त मैले हिन्दुस्तानको वैध यात्रा पत्र पाएको छु र अर्को त्यस यात्रा पत्रमा म नेपालको नागरिक हुँ भन्ने पनि स्पष्ट छ। दुवै अवस्थामा तिमीले त मलाई रोक्न पाउँदैनौ। उनीहरूले भने, हामीहरूलाई गाह्रो त्यही परेको छ, तिमी नेपाली पासपोर्टको आधारमा आएका छैनौ र तिमी भारतीय नागरिक पनि होइनौ, तिमीसँग हिन्दुस्तानको यात्रा पत्र छ, हामीहरू छोड्दैनौ। दिनभरि मलाई त्यहाँ राख्यो। मैले पुलिसलाई, तिमी यहाँको एसपीडीको महामन्त्री ड्रिङ्गललाई खबर गर भन्दा यो हामी गर्न सक्दैनौँ भन्यो। अनि हान्स जेनिसचेक कहाँ, लन्डनमा टेलिफोन गर्न लगाएँ। त्यहाँबाट हान्स जेनिसचेकले आफ्नो सहायक वेलकम भन्नेलाई पठायो, त्यो आयो र त्यसले आफ्नो ग्यारेन्टीमा मलाई बाहिर लग्यो अनि 7 दिनको स्पेसल पर्मिटमा बसेँ। त्यसले त्यहाँबाट ट्याक्सीमा बोन लिएर गयो। बोनमा त फेरि एसपीडीको अतिथि भएर बसेँ, बडो राम्रो होटलमा। उनीहरूसँग कुराकानी गरेँ, अब 7 दिनको अनुमति सिद्धिन थाल्यो। मैले अब कहाँ जाने, इङ्ल्यान्डको निम्ति इङ्ल्यान्डले भिसा दिँदैन किनभने राजा इङ्ल्यान्डमा छन्, यता अनुमति बढाउन मान्दैन र उता इङ्ल्यान्डको निम्ति भिसा दिँदैन। सोसलिस्ट इन्टरनेसनलले सब ठाउँमा टेलिफोन टेलिग्राम गरिरहेको छ यिनलाई जान देऊ भनेर, तर त्यहाँबाट कडाइका साथ रोकेका छन्। त्यसपछि बल्ल बल्ल उनीहरूले के खबर गरे भने, तपाईँले बन स्थित स्वेडिस एम्बेसी मार्फत भिसाको लागि निवेदन दिनुहोस्। मैले निवेदन दिएँ र मैले स्वेडिस सोसलिस्ट पार्टीको उल्लेख पनि गरेँ। त्यसमा मेरो समय सिद्धिन थाल्यो जर्मनीमा, 1 दिन मात्र बाँकी छ अनि उहाँबाट त्यति चाँडो भिसा हुन सक्दैन भन्यो। हामीहरूले खबर गर्दा, खबर पाउँदा 2 दिन त लाग्छ लाग्छ। मैले 7औं दिनको दिन जर्मनी छोड्नु परेको छ, आधा रातपछि त मेरो इजाजत सकिन्छ। त्यसपछि स्वेडिस पार्टीको सेक्रेटरी कहाँबाट खबर आयो, तिमी आऊ भिसा बेगर, एयरपोर्टमा हामीहरूले व्यवस्था मिलाउला। म बिना भिसा एयरपोर्टमा पुगे। मलाई लिन त्यहाँ स्वेडिस सोसलिस्ट पार्टीको विदेश विभागकी प्रमुख आएकी रहेछ। उसले मलाई लगेर एउटा होटेलमा राखिदिए अनि मेरो कुराकानी तिनीहरूसँग भयो। कुराकानी गर्दा उनीहरूले त्यही भने, भारतको सहानुभूति तिमीलाई नभइकन हामी केही गर्न सक्दैनौ र भारतको सहानुभूति तिमीलाई भयो भने हाम्रो मदत किन चाहियो? भारतको सहानुभूति भएन भने तिमीलाई हाम्रो हतियारको कुरामा तिमीलाई मदत पनि पुग्न सक्दैन। यही कुरा गरे उनीहरूले, धेरै कुरा भयो। मेरो अनुभव के भयो भने, उनीहरू नेपालमा अभिरुचि राख्दैनथे, उनीहरू अफ्रिका महाद्वीपमा चाख लिन्थे किनभने त्यहाँ तत्कालका लाभहरू थिए। मलाई के लाग्यो भने, सोसलिस्ट भनौँ वा जे भनौँ, केवल उनीहरू छवि प्रदर्शित गर्दा रहेछन्, हामीहरू बडो अभिरुचि राख्दछौँ भनेर, र यथार्थमा ठोस र व्यावहारिक कुरामा नगएर केवल छवि प्रदर्शित गर्दछन्। मलाई त्यो लाग्यो आफ्नो अनुभवको आधारमा, र स्वेडनमा मलाई त्यो लाग्यो। मैले हान्स जेनिसेकलाई भने पनि पछि, त्यो हो, उसले भन्यो, अहिले अफ्रिकामा संलग्न हुँदा धेरै प्रतिफलको सम्भावना छ, त्यो एउटा व्यावहारिक ध्यान हो। सोसलिस्ट पार्टीमा एकभन्दा एक बढेर काला अफ्रिकाको बारेमा जान्दथे। यद्यपि त्यस क्षेत्रमा त सोसलिस्टहरूको कुनै संगठनात्मक ताकत पनि छैन। जसलाई उनीहरू समर्थन गरेर हिँडिरहेका थिए ती सोसलिस्ट संगठनका नेता थिएनन्। म त्यस वखतमा अलि निराश जस्तो पनि भए। त्यहाँ स्वेडेनमा पनि मेरो 7 दिन बस्ने अनुमति छ। त्यसपछि बस्न पाइन्न, अब कहाँ जाने? सोसलिस्ट इन्टरनेसनलले सबै ठाउँ भनिसकेको छ, कहाँ स्वागत गर्ने, कसरी स्वागत गर्ने भनेर। त्यसपछि डेनमार्कले भन्यो हामीहरू कहाँ आयो हुन्छ, अनि म डेनमार्क गएँ। डेनमार्कमा एउटा व्यक्ति सायद एन्डरसन भन्ने, जो पछि विदेश मन्त्री र प्रधानमन्त्री पनि भयो, उसले मसँग धेरै सहानुभूतिको कुरा गरेको छ। त्यसले नै केही मद्दत गर्ला कि भन्ने मलाई लाग्यो। त्यस वखत त्यो सरकारमा थिएन। मलाई त्यसको पार्लियामेन्टमा लिएर गयो, पार्लियामेन्ट्री पार्टीमा छलफल गर्न लगायो, प्रश्न उत्तरहरू भए। डेनिसहरूले मलाई बेसी सहानुभूति दिए। मलाई अलिकति उदासीन र औपचारिकता जस्तो लागे जर्मनहरू। अब त्यहाँ पनि सकियो मेरो बस्ने अनुमति। उनीहरू त जति दिन बसे पनि हुन्छ भन्थे। एउटा होटलमा मलाई ठिक गरिदिएका थिए। त्यहाँ म 7 दिन जति बसेँ। त्यहाँबाट मैले इङ्ल्यान्डको लागि कोसिस गरेँ, हुँदैन भनिदिए। त्यसपछि बेल्जियमले भन्यो भिसाको कुनै समस्या छैन, तर बेल्जियममा निश्चित के भने भने जबसम्म तिमी अरू ठाउँमा जान पाउँदैनौ तिमी हाम्रो अतिथि। मलाई एउटा होटेलमा राखे। म 1 महिना बसेँ बेल्जियममा। मलाई भिसाको लागि त्यसरी कुर्नु परेको थियो। मलाई लाज पनि लाग्यो उनीहरूको खर्चमा बसिरहेको थिएँ। बेल्जियममा 1 महिना बसेपछि हठात मलाई ब्रिटिस एम्बेसीबाट के खबर आयो भने तिम्रो भिसाको लागि आऊ, तिमीलाई भिसा दिन्छौ। त्यहाँको एम्बेसीमा म गएँ। त्यहाँको ब्रिटिस एम्बेसेडरले मलाई बोलायो कोठामा। मैले के देखेँ भने त्यहाँ यिनलाई भिसा दिनु भनेर लर्ड ह्युमको टेलिग्राम आएको रहेछ। त्यहाँ मलाई भिसा ढिलो गर्नुको कारण के परेको रहेछ भने राजा पनि त्यही वखतमा 1-1.5 महिनाको लागि त्यहाँ गएर बसेका रहेछन्। मैले त्यो बेलामा भिसा माग गरेकोमा उनीहरूलाई गाह्रो परेको रहेछ, अनि राजाले बेलायत छोडेपछि खबर आएको रहेछ भिसा दिनु भनेर। एम्बेसडरले मलाई एकछिन आफ्नो कोठामा पर्खाएर त्यही दिन मलाई बेलायतको लागि भिसा दियो। अनि भोलिपल्टै म लन्डन गएँ। लन्डनमा त एउटा घरैको जस्तो वातावरण भयो। त्यहाँको लेबर पार्टीका साथीहरू भए, त्यहाँका अरू व्यक्तिगत मित्रहरू भए, त्यहाँको सोसलिस्ट इन्टरनेसनलको सेक्रेटेरिएट भयो, ती सबैले मलाई बडो खुला हृदयले स्वागत गरे। मैले यो पृष्ठभूमि बताएँ। कत्रो गाह्रो हुँदो रहेछ त्यसरी यात्रा गर्दाखेरि। म एउटा प्रख्यात असहमत भएकोले र प्रख्यात विरोधी भएकोले त्यस्तो गाह्रो पर्यो, किनभने ती सबै सरकारहरूको नेपाल सरकारसँग सम्बन्ध राम्रो थियो। हामी एसियाका सोसलिस्टहरूमध्ये अग्रश्रेणीमा थियौँ, तैपनि उनीहरू मदत गर्न सक्दैनथे। लगानीको कुरा गर्ने हो भने यो सफल लगानी हो, व्यापारी सरहको दृष्टिबाट हेर्ने हो भने पनि। मलाई त्यसो हुनाले के लागेर आयो भने सोसलिस्टहरू ज्यादा आफ्नो छवि प्रदर्शित गर्नमा तल्लीन छन् न कि यथार्थ राजनीति पकड राख्नमा। कहाँको ठोस मान्छे छ, कसलाई कहाँ समर्थन गर्ने भन्ने कुरामा उनीहरू उति ध्यान दिन सक्दैनन्। 66 अब म भारतमा आएपछि त देखेँ एउटा ग्रुप तयार छ मलाई हतियारहरू सप्लाई गर्नमा। आर्थिक कुरामा उसले भन्छ चिन्ता गर्नु पर्दैन, र भन्छ जति पैसा तिमी सङ्कलन गर्दै जान्छौ उति मलाई चुकाउँदै पनि गर्दै रहनुपर्छ। त्यसपछि त्यसले हतियार सप्लाई गर्न थाल्यो। पहिले रिभल्भर दियो, त्यसपछि राइफल भन्यो, राइफल दियो। अब हामीलाई त्यो राख्ने ठाउँ छैन, हामीहरू सङ्गठित छैनौँ। हामीहरूलाई लाग्यो सङ्गठन त हामी गरौँला रे, तर यो सजिलैसँग उपलब्ध छ, त्यसलाई कसरी कायम राख्ने? मेरो त्यो थोत्रो घर थियो जहाँ म बसेको थिएँ। कस्तो थोत्रो भने हिँड्दा हल्लिन्थ्यो र पाप्रो खस्थ्यो, एक हिस्सा ढलिसकेको थियो। त्यस घरको एउटा कोठामा मेरो र सुशीलाको एउटा सुत्ने कोठा थियो, सानो कोठा थियो। बक्सामा त्यही बन्द गरेर एउटा काम्लोले छोपिदिएको थियो, अरू कुनै उपाय नै थिएन। हतियारहरू आउन थाले। त्यो मान्छेले पछि मलाई 2 कुरा भन्यो, तिमीहरू क्रान्तिकारी हुन सक्दैनौ, तिमीहरूमा निष्ठुरता छैन, तिमीहरूलाई मुक्त गरेर राजाले गल्ती गरे। मैले भने के गर्नु पर्थ्यो राजाले? उसले भन्छ राजाले तिमीलाई मारिदिनु पर्थ्यो, अब तिमीले मौका पायो भने तिमीले राजालाई मारिदिनुपर्छ, तिमीसँग जीवन छैन। मैले भने यो प्रजातान्त्रिक क्रान्तिकारीको हत्यावाला प्रवृत्ति हुँदैन, एकजनालाई सिध्याइदिएर त केही हुँदैन। हामीहरूले हतियार लिएको आतंकवादी आन्दोलनको लागि होइन, यो त एउटा जनक्रान्तिलाई प्रेरित गर्नको लागि मात्र हो, यो आतंकवादी आन्दोलन होइन। मलाई हतियारहरू सप्लाई गर्ने त्यस मान्छेसँग भएको मेरा यी कुराहरू बडो विचारणीय छन्। अब समस्या के भयो भने हतियारहरू पनि आउँथे, मान्छेहरू पनि खटाखट उपलब्ध हुन थाले, आउन थाले, अनि पैसाको कमी हुन थाल्यो। अब के गर्ने भन्ने कुरा चल्यो। कतिजनालाई भने, नेपालमा भने, भारतमा भने, सबैलाई भने, तर त्यस स्तरमा पैसा पाइरहेको थिएन। यसै बीचमा मसँग हतियारहरू थिए तर हाम्रो एक्सन सुरु भएको थिएन। बंगलादेशको संघर्ष सुरु भयो। हिन्दुस्तानले मदत गरिसकेको थिएन। बंगलादेशका मान्छेहरू मनेर आउँथे। बंगलादेशका पहिलेका सोसलिस्टहरूले भारतको विभाजनभन्दा पहिलेका सोसलिस्टहरू मलाई केही व्यक्तिहरूको परिचय गराइदिए। उनीहरूले मसँग अलिकति हतियार मागे। मसँग एक ट्रक जति हतियार जम्मा भइसकेको थियो। अलिअलि गर्दा गर्दै त्यति जम्मा भइसकेको थियो। उनीहरूले जयप्रकाशजीलाई पनि गुहारे बीपीलाई भन्देऊ भनेर। जयप्रकाशजीले मलाई भने उनीहरूसँग पैसा छ मुजिबको ग्रुपसँग, हतियार तिनीहरू पाइरहेका छैनन्। केही युवकहरू हतियारको लागि म कहाँ आइपुगेका छन्। तपाईँले हतियारको व्यवस्था गरिदिन सक्नुहुन्छ भने गरिदिनुहोस्, पैसा उनीहरू दिन्छन्। र तपाईँलाई हतियार सप्लाई गर्ने जुन ग्रुप छ त्यससँग उनीहरूको सम्पर्क गराइदिनुहोस्, उसले उता सप्लाई गर्छ। उनीहरूसँग त लन्डन ब्याङ्कमा 100,00,000 पाउन्ड जम्मा भएको छ, उनीहरूले पैसा दिन सक्छन्। त्यो समूहको मानिस जर्मन हो कि के हो मानेर आयो। स्वास्नी मानिस फेरि फेरि आउँथ्यो, कहिले भारतीय स्वास्नी मानिस, कहिले युरोपियन स्वास्नी मानिस लिएर आउँथ्यो। त्यसमा मैले त्यो भन्दा उसले भन्यो, होइन तिमी आफ्नो क्रान्तिको कुरा गर, त्यो जताततै हामी दिँदैनौ। मलाई त्यसबाट चिसो पर्नुपर्ने नि, हतियारको तस्करी गर्ने मात्रै भए त त्यहाँ नगद पाइरहेको थियो, दिँदैनौ भन्यो र दिएन। त्यस कुरामा पश्चिमी देशहरूको समर्थन थिएन। हिन्दुस्तानी सेना जानाले एउटा विदेशी हस्तक्षेप भएको त्यहाँ महसुस हुन्थ्यो। सोसलिस्ट पार्टीहरूमा पनि फरक थियो। सोसलिस्टको हैसियतमा के निर्णय गरे मलाई थाहा छैन, तर व्यक्तिगत रूपमा त्यसमा फरक दृष्टिकोण थियो। उनीहरूको भनाइ के थियो भने यो आन्तरिक मामिलामा हस्तक्षेप भयो। यस सम्बन्धमा मेरो दुई पृथक मापदण्ड छ। एउटा मापदण्ड के छ भने जनताको प्रजातान्त्रिक हकहरूको पुनर्स्थापनाको कुरामा अन्तर्राष्ट्रिय स्तरको औचित्य रहन्छ। त्यसको औचित्यमा विवाद होला, त्यो गर्नुहुन्छ कि हुँदैन अर्कै कुरा हो। म एउटा सैद्धान्तिक कुरा राख्छु। अधिनायकवादी शासनको औपचारिक दर्जाको औचित्य रहँदैन। त्यो सेना जो पाकिस्तानको अधिनायकवादी व्यवस्थाको विरुद्धमा प्रयोग भयो त्यो कुनै प्रजातान्त्रिक व्यवस्थाको विरुद्धमा पनि प्रयोग गर्छु भन्न पाइँदैन। त्यसमा म दुई पृथक मापदण्ड प्रयोग गर्छु। र मैले यो पनि भन्थे कि पाकिस्तानी सेनाको चरित्र र भारतीय सेनाको चरित्रमा भिन्नता छ। बंगलादेश एउटा स्वतन्त्र राष्ट्रको सम्पूर्ण चरित्र राख्दथ्यो र स्वतन्त्र हुन खोजिरहेको थियो। अन्ततोगत्व इतिहासले सिद्ध पनि गर्यो कि त्यो एउटा स्वतन्त्र राष्ट्र थियो। मैले त्यही धारणा र मान्यतामा त्यसरी उनीहरूलाई त्यहाँ मदत गरे। त्यहाँ हतियार गयो, त्यो स्वतन्त्र भयो। तर त्यसमा हिन्दुस्तानको यस्तो नियन्त्रण कायम भयो कि उनीहरूले लुकेर मात्रै मेरो प्रति कृतज्ञता ज्ञापन गरेका छन्, खुलेआम गरेनन्। कोसिस गरे जयप्रकाश नारायणका साथीहरूले अरूहरूले कि जयप्रकाशलाई एकपल्ट बोलाऊ, उनलाई इज्जत देऊ भनेर। त्यसो गरेनन्, भनी पठाए। मलाई गाह्रो परेको छ किनभने यसो गर्दा इन्दिरा गान्धीसँग नराम्रो हुन्छ। त्यो भयानक पिचलग्गु जस्तो भइसकेको थियो। त्यसो हुनाले मलाई धेरै इज्जत छैन मुजिबुर रहमानका प्रति। मैले धेरै मान्छेहरूलाई चिनेको छु उनको माथिल्लो तहका। भित्रभित्री खबर पठाउँथे म कृतज्ञ छु। त्यस घटनामा मैले मदत गर्दा मलाई अलिकति गाह्रो परेको थियो। मेरा हतियारहरू गए। मैले भन्ठानेको थिएँ कि यो एउटा सानो लगानी हो, तर न प्रतिफल छ, न हतियार पाइन्छ, न त्यसको दाम पाइन्छ। मैले त्यसलाई पूरा गुमाएँ। त्यसपछि मसँग अब पैसा थिएन, अनि हाइज्याकिङको विचार आयो। त्यो पनि म विस्तारमा भनौँ कि बन्द गरौँ, अहिले छोडिदेऊ। परिशिष्ट एक, विश्वेश्वर प्रसाद कोइरालाको यस अधुरो आत्मवृत्तान्तमा समावेश हुन नसकेका त्यसपछिका वृत्तान्तहरूको निचोड सूत्रबद्ध रूपमा यस अपिलले इङ्गित गर्दछ। 8 वर्ष लामो प्रवासकालीन राजनीतिका वर्णनातीत कटु अनुभवहरूले उहाँलाई नयाँ उत्सर्गको प्रेरणा दियो। राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम नैतिक राजनीतिको नयाँ आयाम बीपीको जीवन पर्यन्तको यात्रा बन्न गयो। देशवासीहरूको नाउँमा उहाँले जारी गर्नुभएको यो आह्वान उहाँको जीवनीको परिचयात्मक सामग्री पनि भएकोले 2033 साल पुस 16 गतेको यो पर्चाको पूर्ण व्यवहार यहाँ प्रस्तुत गरिएको छ। संकलन गर्दा देशवासीको नाउँमा अपील। लामो प्रवासकालपछि हामी स्वदेश फर्कदैछौ। यस अवसरमा 1-2 शब्द देशवासीहरूको नाउँमा सम्बोधन गर्नु उचित ठान्दछु। हाम्रो देश आज संकटमा छ। यता केही वर्षदेखि यो संकट चर्किँदै गएको कुरा सबैले महसुस गरेकै हो। यसले गर्दा राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको छ। यस तथ्यलाई अरूले पनि स्वीकारेका छन्। महाराजा धीराज लगायत सबैले बखत बखतमा राष्ट्रिय अस्तित्वमा परेको खतराको चर्चा गरेका छन्। यो गम्भीर वास्तविकतालाई बुझेर हामी स्वदेश फर्कँदैछौं। हाम्रो विचारमा अस्तित्वको संकट पर्नुको मुख्य कारण राष्ट्रियताको अभाव हो। यसले गर्दा हाम्रो देशमा विदेशी तत्व कुचक चलाउन र नेपाललाई अन्तर्राष्ट्रिय षड्यन्त्रको अखडा बनाउन सफल हुन थालेका छन्। राष्ट्रिय एकता सम्पूर्ण जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले स्थापित हुन्छ। यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार पनि तयार पार्छ। कोरा नाराले मात्र हुने भए 16 वर्षमा राष्ट्रिय एकता यसरी छिन्न भिन्न भएर यस सोचनीय स्थितिमा देशले भोग्नुपर्ने थिएन। आज देशमा स्वार्थपरायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलवाला छ। यस्तो परिस्थितिमा सबभन्दा पहिलो हत्या राष्ट्रियताको हुन्छ। हिजोसम्म हाम्रो संघर्ष जनताको प्रजातान्त्रिक अधिकारको लागि मात्र थियो। त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौं। आज यसमा एउटा नयाँ आयाम थपिएको छ। नेपाली काँग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ। यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने। हामीले वर्तमान नेपालको परिस्थितिको दुई मुख्य रूप देखेका छौं, राष्ट्रियता र प्रजातन्त्र। भन्नुको तात्पर्य के हो भने प्रजातन्त्रको प्राप्ति र राष्ट्रको रक्षा दुवै जिम्मेवारी नेपालीले लिनु परेको छ। यदि हामीले एउटै जिम्मेवारी मात्रको कुरा गर्यौं भने हामी एक पक्षीय भएर गलत बाटोतिर लागेका हुनेछौं, र यदि हामीले प्रजातन्त्र प्राप्तिमा मात्र जोड दियौं भने राष्ट्रिय संकटको निवारणमा हाम्रो योगदान रहँदैन। त्यति मात्र होइन, यस्तो एकपक्षीय कार्यले हामी विदेशीहरूको चालमा पर्ने खण्डमा हुन्छौं। त्यस्तै यदि हामीले केवल राष्ट्रियताको मात्र चर्चा गर्यौं भने 16 वर्षको खोक्रो राष्ट्रियताको नाराबाजीमा लाग्छौं र अधिनायकवादीको पक्षधर हुन पुग्छौं। यस्तो खोक्रो राष्ट्रियताले राष्ट्रको रक्षा गर्ने आन्तरिक मनोबल देशवासीमा पैदा गर्न सक्दैन। त्यसो हुनाले हामीले यो कुरा बुझ्नु परेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगेर्नाबाट मात्र खडा हुन सक्छ, र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुन सक्छ। तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन्। नेपाली काँग्रेसले आफ्ना जन्मकालदेखि नै बेला बेलामा देशहितका लागि ऐतिहासिक र गम्भीर निर्णय लिएको सबैलाई थाहा छ। 2007 सालमा क्रान्तिको निर्णय र त्यसको कार्यान्वयन, त्यसपछि आम चुनावलाई सदाको लागि स्थगित गर्ने बुझेर चुनाव गराउने राष्ट्रिय अभियानको नेतृत्व यसले लियो। त्यस आन्दोलनमा अरू धेरै दलहरूको पनि सहयोग हामीलाई प्राप्त भएको थियो। 2017 सालमा प्रजातन्त्र उपरको निर्मम एवं सांघातिक प्रहारपछि नेपाली काँग्रेसले प्रजातन्त्रको पक्षमा संघर्ष रेजिस्टेन्स मुभमेन्ट गर्यो, र आज देश उपरको खतरा बुझेर हामीले यो अर्को ऐतिहासिक निर्णय लिएका छौं, जो निर्णय नेपाली काँग्रेसको परम्परा अनुरूप छ। प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घड़ी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यान समेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ। हामीलाई लाग्छ आज नेपालमा त्यो घड़ी आएको छ। हाम्रा शुभचिन्तकहरूले हाम्रो नेपाल फर्किने इरादामा निहित खतरालाई ध्यानमा राखेर नफर्किने सल्लाह दिएकोमा उनीहरूलाई हाम्रो यो भन्नु छ कि हामीमाथिको यो सम्भावित व्यक्तिगत खतरा राष्ट्रको अस्तित्वको खतराको सामु नगन्ने भन्ठानेर नै ऐतिहासिक निर्णय हामीले लिएका हौं। नेपाली काँग्रेसका कार्यकर्ताहरूले पार्टी निर्देशन अनुसार देश फर्केर अपूर्व साहस, देशप्रेमका उदाहरण प्रस्तुत गरेका छन्। यस राष्ट्रिय संकटको घड़ीमा हामी सबैले बितेका अप्रिय विवाद, अनुभव र मतभिन्नताहरूलाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनु पर्छ। राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्छ। मलाई थाहा छैन देशभित्र फर्केर गएपछि म कुन परिस्थितिमा हुनेछु। यस वक्तव्यद्वारा नेपाली काँग्रेसको अध्यक्षको हैसियतले सारा देशवासीलाई अपील गर्न चाहन्छु कि राष्ट्रको रक्षा, देशको उन्नति, जनताको सुख र समृद्धिको पुनित कार्यमा सबै एकमत भएर लागौं। मैले अवसर पाएको खण्डमा महाराज धीराज समक्ष पनि आफूलाई लागेको कुरा राख्नेछु। राष्ट्रलाई बचाउने जिम्मेवारी सबैको जिम्मेवारी हो। जय नेपाल। विश्वेश्वर प्रसाद कोइराला, अध्यक्ष नेपाली काँग्रेस, 2033 पुस 16। यो थियो विश्वेश्वर प्रसाद कोइरालाले 2033 साल पुस 16 गते देशवासीका नाउँमा गर्नुभएको अपिलको बेहोरा। नमस्कार।